घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिङ्गा एफएम 102.2 मेगाहर्ज, बझाङको सैपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्रो वायलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
उद्यमशीलतालाई माथि उकास्न तिनै तहका सरकारले पहल गर्नुपर्ने, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रीको भनाइ।
कञ्चनपुरको भिन्दत्त नगरपालिकामा निर्माण गरिएको गौशाला एक हप्ताभित्र सञ्चालनमा आउने।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर तथा दार्चुलामा आज भव्य मेला।
अछामको बानीगढी जयगढ गाउँपालिकाका अध्यक्षद्वारा आफ्नो तरफ मृगौला पीडितलाई प्रदान।
हरेक दिन मुलुक एक कदम अगाडि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको टिप्पणी।
मन्त्री परिषदका निर्णयहरू सार्वजनिक।
नेपालको पहिलो जलवायु अनुकूल सगरमाथा सिमेन्टको साथ अब नेपाली निर्माण बन्नेछ। सगरमाथा जस्तै विशाल अडिग र उच्च आयात प्रतिस्थापनको अभियान, राष्ट्रिय गौरवको पहिचान, ISO सर्टिफाइड र NS मार्क प्राप्त सगरमाथा सिमेन्ट जुनी जुनीलाई।
अब समाचार क्रम विस्तारमा। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले नयाँ संरचना अनुसार उद्यमशीलतालाई माथि उकास्न तिनवटै सरकारले पहल गर्नुपर्ने बताउनु भएको छ। आज कैलालीको धनगढी उपमहानगरपालिका र काठमाडौँ स्थित किङ्स कलेजले आयोजना गरेको उद्यमशीलता सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो। मन्त्री बोहराले प्रदेशमा बैङ्कहरूले साना उद्यमीहरूलाई लगानी गर्न कर्जा नदिएका कारण यस क्षेत्रमा उद्यमशीलताको विकासले फड्को मार्न नसकेको बताउनुभयो। उद्यमशीलतामा लगानी गर्ने वातावरण नहुँदा सानो उद्यमीले पलायन हुनु परेकाले अब प्रदेशको उद्यम र उद्यमशीलतालाई माथि उकास्न तिनवटै सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो। अहिलेको अवस्थामा उद्यमशीलता गर्ने वातावरणको अभाव मात्र नभइकन उद्यमलाई सानो र ठूलो दृष्टिकोणले हेर्ने गरेका कारण पनि यस क्षेत्रको उद्यमशीलताले फड्को मार्न नसकेको मन्त्री बोहराको भनाइरहेको थियो। प्रदेशको समृद्धि र विकासको मूलाधार भनेको नै उद्यमशीलता भएकाले अब यसको विकासको लागि सरकारवाला लगायत स्वयं उद्यमीहरूले चासो देखाउनु पर्ने मन्त्री बोहराको धारणा रहेको थियो। त्यसै गरी सोही कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर निरपबहादुर ओडले पनि उद्यमशीलताले माथि ल्याउनका लागि सबैले लाग्नुपर्ने बताउनुभयो। सरकारवाला लगायत स्वयं उद्यमीहरूले उद्योगप्रति इच्छुक भएर काम गर्न सके यस क्षेत्रमा उद्यमशीलताले फड्को मार्ने उहाँले बताउनुभयो। यस क्षेत्रको उद्यमशीलताको विकासका लागि आजदेखि सञ्चार भएको उद्यमशीलता सम्मेलनमा विभिन्न सरकारवाला तथा उद्यमी लगायतको सहभागिता रहेको थियो।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर 19 मा निर्माण गरिएको गौशाला एक हप्ताभित्र सञ्चालनमा आउने भएको छ। भीमदत्त नगरपालिकाले आज गौशाला सञ्चालनका लागि सम्झौता गरेको छ। भीमदत्त नगरपालिका कार्यालय र झापा नमुना गौरीगाउँ अर्ग्यानिक एग्रिकल्चर फार्मबीच आज सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा र फर्म सञ्चालक जङ्गबहादुर घतानीले गौशाला सञ्चालन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नगर क्षेत्रका छाडा पशु चौपायाको समस्या समाधानका लागि 8 बिघा जमिनमा गौशाला सहितका पूर्वाधार निर्माण गरिएका छन्। फर्मलाई 4 वर्षका लागि गौशाला सहितका पूर्वाधार निर्माण प्रयोगका लागि सम्झौता गरिएको छ। फर्मले पशुपालन व्यवसायीकरण र अर्ग्यानिक तरकारी खेती गर्ने सहितका योजना सहित नगरपालिकालाई वार्षिक 1,11,111 रुपियाँ उपलब्ध गराउने गरी गौशाला सञ्चालन जिम्मा दिएको हो। छाडा पशु चौपाया समस्या समाधानका लागि गत वर्ष बाघफाटामा जमिन भाडामा लिएर गौशाला निर्माण गरिएको थियो। नगरसभाको निर्णय अनुसार बाघफाटामा पशुपालनलाई व्यवसायीकरण गर्ने लक्ष्यका साथ गौशाला निर्माण गरिएको हो।
नेपाली काङ्ग्रेसका नेता गगन कुमार थापाले आफ्नो पार्टीले सही प्रतिपक्षको भूमिका निभाउन नसकेको बताउनु भएको छ। प्रेस युनियनले आज कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। प्रतिपक्षले जनताको आवाज उठाउनु पर्ने भए पनि त्यसमा काङ्ग्रेस चुकेको उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका थापाले दुई तिहाई बहुमतको सरकारले जनभावना अनुसार काम गर्न नसकेका कारण सिङ्गो सङ्घीय प्रणालीमाथि नै निराशा बढेको टिप्पणी गर्नुभयो। उहाँले सरकारको काम कारबाहीको बारेमा समीक्षा गर्नुपर्ने समय आइ नसकेको भए पनि सुरुवाती काम हेर्दा आशा जोगाउने ठाउँ नरहेको बताउनुभयो। देश संघीयतामा गएर सबै संस्थाहरूका लागि संस्थाहरूमा संघीय संरचनाहरू बनेका भए पनि काङ्ग्रेस पार्टीको अझै संघीय कमिटीहरू बन्न नसक्नु दुःखद रहेको उहाँको भनाइ रहेको थियो।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा आज भव्य मेला लागेको छ। स्थानीय भाषामा देवजातको रूपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्यताका साथ मेला लाग्ने गर्दछ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन देउसेडी मेला लाग्ने गर्दछ। राति लाग्ने मेलालाई रतेडी र दिउँसो लाग्ने मेलालाई देउसेडी भनिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्रणा भण्डार रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान देउरो आई देउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। देजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु भक्तजनहरू जाने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साखीले बताउनुभयो। डडेलधुरा सदरमुकामबाट 4 किलोमिटर टाढा अमरगढी नगरपालिका 8 को दशचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा आराधना गर्न पुग्दछन्। यसै गरी दार्चुलाको मालिकार्जुनमा पनि भव्य मेला लागिरहेको छ। त्यस विषयमा हामी केही छिनपछि तपाईँलाई सो क्षेत्रबाटै हाम्रा सहकर्मीका साथमा प्रत्यक्ष प्रसारण गर्नेछौँ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्न सुरु गरेको छ। यसै विषयमा तयार पारिएको यो रिपोर्ट अबको प्रस्तुतिमा। कञ्चनपुरको भीमदत्त नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ। भीमदत्त नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीहरूलाई उनीहरूकै वडाबाट सेवा लिन सजिलो होस् भन्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गरिन सुरु गरिएको हो। स्थानीय सरकार सञ्चालन ऐन अनुसार विभिन्न वडामा बसोबास गर्ने वडावासीहरूलाई उनीहरूकै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको बताउनुहुन्छ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट।
स्थानीय सरकार सञ्चालन ऐन छ, त्यो अनुसारको कार्य विभाजन नियमावली छ, त्यही कुराहरूलाई आधार बनाएर वडा स्तरबाटै हामीले सेवा दिनुपर्छ भन्ने उद्देश्यका साथ हामीले सामाजिक सुरक्षा भत्ता कार्यक्रमलाई वडाबाटै वितरण गर्ने कुराको निर्णय गर्यौँ। अन्तर्गत भीमदत्त नगरपालिकामा रहेका सबै 19 वडामा सामाजिक सुरक्षा भत्ता वितरण
नगरपालिकाभित्र बैङ्कहरू बजार केन्द्रित मात्रै रहेकाले विभिन्न ओडाहरूमा बसोबास गर्ने ओडावासीहरूलाई सहज सेवा पुर्याउन सकियोस् भन्नका लागि विभिन्न बैङ्कहरूसँग समेत सम्झौता गरी जनप्रतिनिधिहरू तथा बैङ्कहरूसँग सम्झौता र समन्वयन गरेर ओडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको बताउनुहुन्छ फेरि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट।
बैङ्कमा लामो लाइन लाग्नुपर्ने, पर्खिनुपर्ने अनि वडा वडाबाट फेरि बजार केन्द्रित नै बैङ्कहरू धेरै भएको हुनाले सबैले वडा नम्बर 4 या 18 रहेका बैङ्कहरूमै आउनुपर्ने जुन कुरा थियो त्यो कुरालाई बैङ्कहरूका जिम्मेवार पक्षलाई हामीले बोलाएर छलफल गऱ्यौँ। वडाका वडाध्यक्ष र जनप्रतिनिधिका बिचमा छलफल गरेर बैङ्कबाट त्यो वितरण प्रक्रियालाई वडाबाटै गएर त्यो वितरण गर्नुपर्छ भन्ने सम्झौता गऱ्यौँ। सोही अनुरूप त्यो काम भइरहेको सन्दर्भ छ र हामी वडाबाट प्राप्त हुने जे पनि सेवा छन् ती सबै सेवालाई वडाबाटै हामी कार्य सञ्चालन गर्छौँ।
विगतका वर्षहरूमा भत्ता बुझ्नका लागि लाइनमा बस्नुपर्ने बाध्यता रहेको तथा बैङ्कसम्म पुग्नको लागि खर्च समेत हुने भएकाले अहिले भीमदत्त नगरपालिकाको योजना अनुसार विभिन्न ओडाहरूमा ओडा कार्यालयहरूबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ। यसैबीच भीमदत्त नगरपालिकाको ओडा नम्बर 12 ओडा कार्यालयले पनि सामाजिक सुरक्षा भत्ता वितरण ओडा कार्यालयबाटै गर्न सुरु गरेको छ। भीमदत्त नगरपालिका वडा नम्बर 12 वडाध्यक्ष कृष्ण सिंह देउपा।
भीमदत्त नगरपालिकाले यो सबै बैङ्क मार्फत जानुपर्छ भनेर कार्यक्रम तय गरेको र सबै बैङ्क मार्फत तपाईँको ज्येष्ठ नागरिक या सुविधाहरू लिने कार्य भइरहेको थियो र यसमा पनि विशेष गरेर समुदायले अप्ठ्याराका कुराहरू के पनि थिए भने अहिले अब ब्याङ्कमा जानुपर्ने त्यही भएर ज्येष्ठ नागरिकहरू अपाङहरू लाइनमा बस्नुपर्ने फेरि उनीहरूले एकजना आफ्नो गार्जियन लिनुपर्ने अनि त्यो भाडाका कुराहरू भए अनि गार्जियनका सुविधाका कुराहरू भए यी कुराले गर्दाखेरि जति उनीहरूले पाउनुपर्ने सेवा सुविधाहरू थियो त्यो सहज रूपले नपाएको अवस्थाहरू थियो। वार्ड नम्बर 12ले पनि विगत लामो समयदेखि ब्याङ्कसँग छलफल चलाएर विन्ध्याचल नगरपालिकाले पनि अनुरोध गरेर यी कार्यक्रमहरू अहिले वार्ड स्तरमा आएका हुन् र हामीले पनि वार्ड नम्बर 12मा यो कार्यक्रमहरू चलाएका हौ।
विगतका वर्षहरूमा सामाजिक सुरक्षा भत्ता लिनका लागि ब्याङ्क जानुपर्ने र ब्याङ्कमा लामो लाइन लाग्नुपर्ने तथा त्यहाँ विभिन्न झन्झटिलो प्रक्रिया अप्नाउनु पर्दा साह्रै दुःख भएको भए पनि अहिले भीमदत्त नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि धेरै सजिलो भएको बताउनुहुन्छ स्थानीय 93 वर्षका वीर बहादुर खत्री।
हामीलाई त धेरै राम्रो लाग्यो, सजिलो पनि भएको छ। उहाँ जाँदाखेरि दिनभरि बस्नु पर्ने, अपाङ्ग भयो, दुख तकलिफ भएको, बिमारी भएकोलाई असजिलो थियो। त्यहाँ नजिक भयो, कोइलोहरू गए पनि उनीहरूले सब चिनेका छन्, अध्यक्ष सदस्य सब गाउँकै छन्, सजिलो छ। लैन पर्ने त भन्नु मेसै पाइन्न थियो, बजारको जग्गा दिनभरि बाहिरै बस्नुपर्ने, अहिले त त्यो पर्दैन। राम्रो गरेर बुढाखाला बिमारीलाई टाढो गरिदिन्छन्।
जनप्रतिनिधिहरूले चुनावका बेला ओडावासी तथा विभिन्न नागरिकहरू समक्ष गरेका वाचा पूरा गर्दै जाने हो, समस्या समाधानका लागि भूमिका खेल्दै जाने हो र आफ्नो कर्तव्य गर्दै जाने हो भनेपछि के विकास सम्भव छैन त पक्कै पनि छ। शुक्लफाटा समाचारका लागि ओम प्रकाश पाण्डे। समाचारमा अब पालो भएको छ श्रोता विचारको। सामाजिक सुरक्षा भत्ता वितरण गर्दैमा सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्दैमा नागरिकहरूलाई सुविधा दिएको मान्न सकिन्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
सहदेव खनाया थियो। अहिले जुन वडाबाट दिइराखेका छ सामाजिक सुरक्षा भत्ता, पहिलाको जस्तो अब झन्झटिलो त्यस्तो बैङ्कमा लाइन लाग्नु पर्ने अनि स्थानीय निकायको नगरपालिका अनि त्यो गाउँपालिकामा त्यसरी गई नराख्नुपर्ने एक किसिमको जनप्रतिनिधिहरू आइसकेपछि सुविधा भएको अब ज्येष्ठ नागरिकहरूबाट त्यो राम्रो भएछ।
भत्ता बुझ्छु, अहिले त पर ब्याङ्कमा बुझेको 8,000 दिनुपर्ने 4,000 मात्रै दियो। आफ्नै वडामा सजिलो हुन्छ, सुविधा दिनुको लागि त अब आफ्नै वडामै दिएदेखि त सजिलो हुन्थ्यो।
त्रिलोक विष्ट वडा स्तरबाट एक किसिमले राम्रो, अलि यहाँ यता बजारतिर सदरमुगामा जानु पनि नभ्याउने हुनाले स्थानीयमै अहिले राम्रै जस्तो लाग्यो मलाई त। बुढापाकाको लागि राम्रै हो सुविधा यो भनेको, वडा स्तरमा आउनु भनेको राम्रै हो।
शेरसिंह कडाल हो। वडाबाटै पायो भने झन् राम्रो, सबैलाई सुविधा हुने, बुढापाकाले नगरपालिकामा भ्याउनु पर्दैन, वडामा दियो भने झन् राम्रो, धेरै खुसीको कुरा छ। भने वडा त निजकै भयो, भिड पनि हुँदैन आफ्नै वडाको, त्यो राम्रो हो।
खडग सिंह अब वडाले दिन न छ हामीलाई त, त्यही हो, पहिले 9 वडा थियो, अब एकै वडा भयो। वृद्धलाई हाम्रो पहाडतिर त कसो दान कि अब घर घरै जाइबाट दिइयाउन, सचिवजीले घर घर जाइबाट घर घरै दिइयाउन भन्नु।
वडामा जानुहुन्छ, भत्ता त ठिकै हो, वडामा वितरण गर्नु पनि राम्रै हो। अनि बुढापाकाहरू कसै बिचराको घरमा अन्यथा बुढापाकाले बिमारै हुन्छन् त्यो बुझ्नु गएको बेला अनि उसैले मन्त्रै हुनु पर्यो नि, तब मन्त्रै भत्ता दिन्छ, नत्र निवेदन लेख भन्छन्। त्यो अवस्थादेखि आउन त अलि अप्ठ्यारो त्यो लाग्यो मलाई त, हजुर उसरी ठिकै हो।
श्रोता विचारपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। हालै नेपाल सरकारले छनौट गरेको देशभरिका 100 पर्यटकीय गन्तव्यमा पर्न सफल दार्चुलाको प्रमुख धार्मिक पर्यटकीय तीर्थस्थल शैलेशिखर मालिकार्जुन धाममा पूजन जात्रा लागेको छ। लेकम क्षेत्रको मालिकार्जुन गाउँपालिका र शैलेशिखर नगरपालिकामा पर्ने शैलेशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कार्तिक शुक्ल त्रयोदशीका तिथिमा गरी वर्षमा 2 पटक शिखर पूजन जात्रा लाग्ने गर्दछ। हिन्दू धर्मावलम्बीहरूको आस्थाको धरोहर मानिने शैलेशिखर धामको दर्शन गर्न विवाहित महिला तथा व्रतबन्ध गरेका पुरुषहरूले 15 दिन अगाडिदेखि नै शुद्ध भएर जाने प्रचलन रहिआएको छ। शिवलिङ्गको रूपमा परिचित शिखर धाममा मालिकार्जुन तथा जागा श्री अर्थात् शिव पार्वतीको मुख्य वासस्थान रहेको जनविश्वास रहेको छ। शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्ति हुने, कामना पूरा हुने र निसन्तानीलाई सन्तान सुख प्राप्त हुने जनविश्वास रहेको छ। यसै विषयमा थप जानकारी दिनका लागि हाम्रा सहकर्मी सरोज धामी दार्चुलाबाटै हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
सरोजजी,
हजुर सुलाबजी,
शुक्लाफाटा समाचारमा तपाईलाई स्वागत छ।
धन्यवाद सुलाबजी।
मालिका अर्जुन मा अहिले मेला लागेको छ, जात्रा लागेको छ, धार्मिक तीर्थस्थल हो। त्यसै गरी सुदूरपश्चिमका अन्य पहाडी जिल्लाहरूमा पनि अहिले तीर्थको मौसम बनेको छ, जात्राको रौनक सुरु भएको छ। यसरी पहाडी जिल्लाहरूमा धार्मिक स्थलहरूमा जात्रा लाग्नुको कारण, पौराणिक कारण के रहेको छ, के पाउनुभयो? तपाईँ त अहिले मेला क्षेत्रमै हुनुहुन्छ।
सुरामजी विगतदेखि यस ठाउँमा चाहिँ मुख्य देवताको रूपमा चाहिँ रहेको चाहिँ मालिकार्जुन जो हिजो सिकरको करिब 3-4 घन्टाको लामो पैदल यात्रापछि त्यो पूजा गरेपछि यो अन्तिम दार्चुलाको जात्राको रूपमा रहेको छ र नेपालको सातौँ धामको रूपमा पनि यसलाई राष्ट्रिय धामको रूपमा विकसित भइसकेको छ। अहिले यहाँ भक्तजनहरू जो दार्चुलावासीहरू थिए जो यहाँबाट अन्यत्र बसेसराई गएका थिए उनीहरू पनि यो जात्रामा चाहिँ सहभागी भएका छन्। करिब 60-70 हजारको संख्यामा अहिले दर्शनार्थी आएका छन्। यहाँ चाहिँ निकै ठुलो आस्था राखेर मान्छेहरू आएका छन्। मनोकामना पुरा हुन्छ यो दर्शन गर्नाले भन्ने छ।
जस्तो यस्ता खाले जात्राहरू अहिले सुदूरपश्चिमका पहाडी जिल्लाहरू डडेलधुरामा भयो, बैतडीमा भयो, अनि डोटी जस्तो अब अहिले दार्चुलाको जात्रामा तपाईँ आफै पनि सहभागी हुनुहुन्छ। यी जात्राहरूले एउटा त धार्मिक मूल्य मान्यताको जगेर्ना गर्दछन्, परापूर्व कालदेखि गर्दै आइरहेको परम्परालाई निरन्तरता दिन्छन्, र अर्को आन्तरिक पर्यटनलाई कसरी बढावा दिन्छन्। तपाईँले के पाउनुभयो, त्यहाँ के विश्लेषण गरिराख्नु भएको छ? जस्तो ठुलो सङ्ख्यामा त्यहाँ सहभागीहरू छन् भन्नुभयो, त्यस क्षेत्रका उत्पादनलाई अन्य क्षेत्रका मान्छेहरूको माझमा परिचित गराउन कस्तो खालको मेकानिजम बनाउन सक्यो त्यस क्षेत्रको वडा कार्यालयहरू अथवा नगरपालिकाहरू स्थानीय तहले के गरेमा राम्रो हुन्छ जस्तो लाग्यो तपाईँलाई?
हजुर सुनाएपछि हिजो मात्रै म सिकरको यात्रामा पनि गएको थिएँ। निकै कठिन यात्रा हुँदो रहेछ, जो भगवान्प्रति आस्था राख्ने मान्छेहरू मात्रै त्यहाँ पुग्छन् र त्योभन्दा 12-13% मान्छेहरू चाहिँ जो अनेक उद्देश्य साथ त्यो दर्शन गर्न गएका हुन्छन् त्यो धाममा पुग्न सक्दैनन्, बाटैबाट फर्किन्छन् भन्ने जो त्यो हिजो मैले पनि देखेँ, बाटोमा धेरै मान्छेहरू फर्केर आए जान नसकेर। त्यो ठाउँमा चाहिँ त्यत्रो कठिन पैदल यात्रा बिना जुत्ता चप्पल लगाएर त्यत्रो 4 घन्टासम्म ढुङ्गामा त्यहाँ उकालोमा चढ्नुपर्ने र यहाँका मान्छेहरूसँग बुझ्दाखेरि मैले किन यो सामान्य ट्रेक हिँड्नलाई सामान्य ट्रेक हुन नसकेको भन्दा बुझ्दाखेरि होइन यहाँ भगवान् रिसाउँछन् ट्रेक खोल्यो भने, जब दुःख कष्ट गरेर यो ठाउँमा पुग्यो भने बल्ल उनको मनोकामना पुरा हुन्छ भन्ने विश्वास थियो। र अर्को कुरा चाहिँ विगतमा यहाँका बुढापाकाहरूको भनाइअनुसार भगवान्हरूका बिचमा हिजोको दिनमा द्वन्द्व हुँदाखेरि ठुला ढुङ्गाहरू प्रहार भएका थिए, त्यो ढुङ्गाहरू पनि मैले आफ्नो आँखाले देख्न पाएँ, जुन ढुङ्गा हिर्काएका थिए उल्टा फर्केका ढुङ्गाहरू सायदै त्यो बिरलै देख्न पाइन्छ, सबै ढुङ्गाहरू त्यो डाँडोमा सबै उल्टा ढुङ्गाहरू छन्। र त्यो ठाउँमा चाहिँ पर्यटकीय क्षेत्रको विकास गर्नको लागि केबल कारको पनि यहाँ थुप्रै यहाँ राजनीतिज्ञहरूले कुरा उठाएका छन्। चमेली हाइड्रो पावर बनिसकेपछि विद्युतको यहाँ साह्रै अभाव देखिएको छ, जुन राति 3-4 घन्टा मात्रै विद्युतको आपूर्ति हुँदो रहेछ यहाँ, के त्यो विद्युत आपूर्ति भइसकेपछि केबल कारको चाहिँ योजना बनिरहेछ र यो पहल भइरहेछ भन्ने सुन्दा छन्।
जस्तो अहिले जात्रा स्थलमा के भइरहेको छ अहिले, खास त्यहाँ जात्रा भनेर मेला लाग्ने काम मात्रै भएको छ कि अरू कुनै त्यस्तो अलौकिक चिजहरू हेर्न लायक चिजहरू के भइरहेको छ?
दार्चुलाका सबै क्षेत्रबाट
हजुर सरोजी सरोजी, हामीलाई दार्चुलाको शैल्य शिखर मालिकार्जुन धाममा जुन जात्रा लागिरहेको छ त्यो जात्राका विषयमा र त्यहाँ केही त्यहाँका मानिसहरूको प्रतिनिधित्व गरेर केही त्यस क्षेत्रमा सहजता असहजताका कुराहरूलाई लिएर कुराकानी गर्दै हुनुहुन्थ्यो। उहाँसँग सम्पर्क विच्छेद हुन गएको छ। फेरि पनि बाँकी खबरकै क्रम।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 का 2 स्थानीय तहका विपन्न र भूमिहीन बासिन्दाका लागि आवास निर्माण गरिने भएको छ। क्षेत्र नम्बर 3 का सांसद डाक्टर दीपक प्रकाश भट्टले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका र महाकाली नगरपालिकामा आवास निर्माण योजना बनाएका हुन्। दुवै तहमा आवास निर्माणका लागि चालु आर्थिक वर्षमा 50-50 लाख रुपियाँ बजेट विनियोजन गरिएको छ। निर्वाचन क्षेत्रका दुवै प्रदेश सरकार र स्थानीय सरकारसित समन्वयन गरी विपन्न र भूमिहीन परिवारका लागि आवास निर्माण योजना छनौट गरिएको हो। प्रदेशसभाका सदस्य दुवै प्रकाश रावल र मानबहादुर सुनार दुवैले आवास निर्माण योजनालाई सहयोग गर्ने आश्वासन दिएका छन्। प्रत्यक्ष निर्वाचित सांसदलाई स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याएको 4 करोड बजेटका लागि क्षेत्र नम्बर 3 पर्ने भिन्दत्त नगरपालिका, महाकाली नगरपालिका र बेतकोट नगरपालिका वडा नम्बर 8 समावेश गरी योजना छनौट गरिएका हुन्। जिल्ला समन्वय समितिका प्रदेश सांसद, समन्वय समितिका प्रमुख उपप्रमुख, स्थानीय तहका प्रमुख सहितको कार्यक्रम परामर्श समितिको बैठकमा छलफल गरी कार्यक्रम निर्देश समितिले तिनै तहलाई समावेश गरी योजना छनौट गरिएको हो।
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा भारतसँग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव अघि सारिएको छ। पञ्चायतकालीन समयमा कैलाली कञ्चनपुरको एउटै सदरमुकाम रहेको बेलौरीमा अहिले छोटी भन्सार छ, तर भारततिर भन्सार नभएका कारण बेलौरी नाका विस्तार हुन सकेको छैन। बेलौरीलाई भारतसँग नयाँ भन्सार नाका खोल्ने प्रस्ताव दुई मुलुकका अधिकारीको बैठकले पारित गरेको हो। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 1 निर्वाचित प्रतिनिधि सभा सदस्य एवं खानेपानी मन्त्री बिना मगरको पहलमा बेलौरी नाकाको स्तर वृद्धिका लागि पहल भइरहेको छ।
अछामको बानीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले आफ्नो तलब बाफत पाएको रकम मृगकला पीडितलाई सहयोग गर्नुभएको छ। उहाँले 50,000 रुपियाँ पीडितलाई सहयोग गर्नुभएको हो। अछामको मङ्गलसेन नगरपालिका वडा नम्बर 9 श्याम रावलको मृगकलाको उपचारका लागि सहयोग गर्नुभएको हो। सहयोग उपलब्ध गराएका अध्यक्ष खड्काले पत्रकार सम्मेलन गरी चुनावी घोषणा पत्रमा आफूले तलब नखाने घोषणा गरे अनुसार पीडितलाई सहयोग उपलब्ध गराएको बताउनुभयो।
मुद्दाका कारण सुदूरपश्चिम महोत्सव नरोक्न व्यवसायीहरूले कैलाली उद्योग वाणिज्य सङ्घलाई आग्रह गरेका छन्। उद्योग वाणिज्य सङ्घको निर्वाचनको विषयलाई लिएर चलिरहेको गैर व्यावसायिक सदस्यता मुद्दाका कारण परम्परा बनिसकेको महोत्सव नरोक्न मुद्दा दर्ता गराउने व्यवसायीले आग्रह गरेका हुन्। व्यवसायी जयराज न्यौपाने र दिल्लीराज अवस्थीले आज पत्रकार सम्मेलन आयोजना गरी तत्काल मुद्दाको छानबिन भएर निर्वाचन हुने सम्भावना नरहेकाले महोत्सव रोक्न नहुने बताउनु भयो। मदिरा व्यवसायी सङ्घका अध्यक्ष समेत रहनुभएका अवस्थीले मुद्दाको विषयलाई लिएर महोत्सव रोक्न उचित नरहेको बताउनु भयो।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको स्वास्थ्य केन्द्रमा अब आयुर्वेदिक पद्धतिबाट समेत उपचार गर्न पाइने भएको छ। गाउँपालिकामा आयुर्वेदिक डाक्टर आउनुभएकाले आयुर्वेदिक पद्धतिबाट समेत उपचार गर्न सकिने बेलडाँडी स्वास्थ्य शाखा प्रमुख डम्बर खत्रीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेश स्वास्थ्य कार्यालय धनगढीले बिएएमएस डाक्टर राजेन्द्र भट्टलाई बेलडाँडी स्वास्थ्य केन्द्रका लागि खटाएको बेलडाँडी स्वास्थ्यले जनाएको छ।
गोल्डन स्टार मल्टिमिडिया प्राइभेट लिमिटेड पोखराको आयोजनामा सञ्चालन हुँदै आइरहेको नेपाल गोल्डन आइडल सिजन 6 यस वर्ष देशव्यापी रूपमा हुने भएको छ। विगत 5 पोखरामा मात्रै सञ्चालित सो आइडल यस वर्ष भने देशभरिका प्रतिभाहरूलाई समेट्नका लागि देशव्यापी रूपमा सञ्चालन भइरहेको हो। सातवटै प्रदेशमा सञ्चालित नेपाल गोल्डन आइडल सिजन 6 अडिसन धनगढीमा पनि पौष 6 र 7 हुने शिल्पकला प्रतिष्ठान कैलालीका उपाध्यक्ष अम्बिका प्रसाद आचार्यले बताउनुभयो।
अब के राष्ट्रिय खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 2075-76 स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयन सम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज सिंहदरबारमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री ओलीले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने टिप्पणी गर्नुभएको हो। मन्त्री र कर्मचारीले काम गर्ने ढाँचामा पनि परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले नीति, बैठक, छलफल, सुझावमा धेरै समय नबिताइकन काममा प्राथमिकता दिन निर्देशन समेत दिनुभयो। कार्यालय समयमा हुने बैठकको भत्ता नलिनका लागि प्रधानमन्त्री ओलीले कर्मचारीहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले नेपाल एयरलाइन्सको वाइड बडी जहाज उडाउने तयारी छ कि छैन भनेर जिज्ञासा राख्नु भएको थियो। नेपाल वायुसेवा निगम घाटामा जानुको कारणबारे पनि प्रधानमन्त्री ओलीले चासो राख्नु भएको छ। प्रधानमन्त्री ओलीले वन मन्त्रालयलाई वृक्षारोपणमा मात्र होइन कृषि वन बढाउनका लागि आग्रह गर्नुभयो भने सङ्घ प्रदेश र स्थानीय तहमा भएको समन्वयको अभावलाई घटाउनु पर्ने बताउनु भएको छ। आजको समीक्षा बैठकमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र कृष्ण विष्टले आफ्नो मन्त्रालयको प्रगति विवरण पेश गर्नुभएको थियो। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाल, वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ कोली र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले प्रगति विवरण पेश गर्नुभएको थियो। बाँकी मन्त्रालयको प्रगति समीक्षा बैठक पर्सि शनिबार हुने भएको छ।
मन्त्री परिषदले मङ्सिर 3 र कार्तिक 29 गतेका निर्णय सरकारले बिहिबार सार्वजनिक गरेको छ। सूचना तथा प्राविधिक प्रविधि मन्त्री गोकुल बास्कोटाले पत्रकार सम्मेलनमा दुईवटै मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्नुभएको हो। निर्णयहरूमा विद्युतीय प्रणाली विस्तार आयोजनाका बाँकी काम सम्पन्न गर्न एसियाली विकास ब्याङ्कले प्रदान गर्ने थप 20 मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्नेदेखि राजसेवक कर्मचारीको सावधिक जीवन बिमा कार्यविधि 2075 स्वीकृत गरिएकासम्म 12 निर्णयहरू छन्।
अब खेल खबर। एएफसी कप फुटबलको समचरणको खेल तालिका सार्वजनिक भएको छ। एसियन फुटबल फेडरेसन एएफसीले आज सन् 2019 एएफसी कपका लागि समचरणको ड्र सार्वजनिक गरेको हो। एएफसीले निकालेको ड्र अनुसार नेपालको ए डिभिजन लिग विजेता क्लब समूह ईमा परेको छ, जहाँ भारत, बङ्गलादेश र प्लेअफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन्। भारतबाट भने मिनेर्भा पन्जाबले खेल्नेछ। बङ्गलादेशबाट खेल्ने टोलीको तय भएको छैन। एएफसी कप खेल्ने नेपाली क्लबको भने तय भएको छैन। राजधानीमा जारी पल्सर सहित स्मारक ए डिभिजन लिगको विजेताले खेल्ने जनाइएको छ। नेपालबाट अघिल्लो पटक 3 स्टारले प्रतिस्पर्धा गरेको थियो। एएफसीले 36 राष्ट्रका लिग विजेता क्लबलाई 9 समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरेको हो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः।
उद्यमशीलतालाई माथि उकास्न तिनै तहका सरकारले पहल गर्नुपर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा सामाजिक विकास मन्त्रीको भनाई।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा निर्माण गरिएको गौशाला एक साताभित्र सञ्चालनमा आउने।
सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर तथा दार्चुलामा आज भव्य मेला।
अछामको बानीगढी जयगढ गाउँपालिकाका अध्यक्षद्वारा आफ्नो तलब मृगौला पीडितलाई प्रदान।
हरेक दिन मुलुक एक कदम अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीको टिप्पणी।
मन्त्री परिषदका निर्णयहरू सार्वजनिक
र एएफसी कपको खेल तालिका सार्वजनिक।
हस् तैलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँमा पनि कुनै घटना समाचार भए 0905-25574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्ने नै छौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन पूजाजीलाई धेरै धेरै धन्यवाद।